Radio Veri FM, Radio Veri FM,
Radio Veri FM, 98.6, Rexy 2.7 MHz.
सुर्खेतको वीरेन्द्रनगर छ मुख्य बजारमा खुल्ला आकाशमुनि रात बिताउँदै आएका 9 बालकलाई सुधार संस्थामा लगियो। रुगाखोकी र भाइरल ज्वरोका कारण जाजरकोटमा 2 ज्यान गयो।
अनुदानमा उपलब्ध गराउने रासायनिक मल युरिया नपाएको बाँकेका किसानहरूको गुनासो।
राष्ट्रिय सभा चुनाव माघ 24 गर्ने सरकारको निर्णय। सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको म्याद 1 थप।
र निजी क्षेत्रको सर्वाधिक धनराशिको सुदूरपश्चिम खप्तट गोल्ड कप फुटबलमा आयोजक टोलीको विजय सुरुवात। आज सहारा र एपिएफ भिड्ने। हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट राजेन्द्र र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेतको वीरेन्द्रनगर छ मुख्य बजारमा खुल्ला आकाशमुनि रात बिताउँदै आएका 9 बालकलाई भैरव युवा सशक्तिकरण केन्द्रको सामुदायिक सुधार संस्थामा राखिएको छ। वीरेन्द्रनगर नगरपालिका बाल कल्याण समिति भैरव युवा सशक्तिकरण केन्द्र र सामुदायिक सुधार संस्थाको समन्वयमा 9 सडक बालबालिकालाई संस्थामा राखिएको हो। उनीहरूलाई संस्थामा राखी ड्रग लगायतका लत छुटाउने काम सुरु गरिनेछ। यी बालबालिकाका लागि सामुदायिक सुधार संस्थामा नै लालन पालन र पठन पाठनको समेत व्यवस्था गरिने सामुदायिक सुधार संस्थाका अध्यक्ष ललित भट्टराईले जानकारी दिनुभयो। यस्तै सुर्खेतको वीरेन्द्रनगरमा रहेका 53 असहाय बालबालिकालाई ज्याकेट वितरण गरिएको छ। गोर्खाघरको आयोजना तथा सामुदायिक सुधार संस्थाको पहलमा 53 बालबालिकालाई 42,000 मूल्य बराबरका ज्याकेट वितरण गरिएको हो। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले पछिल्लो समय वीरेन्द्रनगरमा सडकमा असहाय बालबालिकाहरू बढेकाले स्थानीय तहले तिनीहरूको लागि विशेष काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले यस्ता बालबालिकालाई क्षणिक सहयोग भन्दा पनि दीर्घकालीन उपाय ल्याउनु पर्नेमा जोड दिनुभयो। गोर्खाघरका जयन्ती सुनुवारले सडक तथा असहाय बालबालिकाहरूलाई दुर्व्यसनबाट बचाउन संस्थाले विभिन्न काम गरिरहेको बताउनु भएको छ।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर 6 राकममा मोटरसाइकलले ठोकर दिँदा 1 ज्यान गएको छ। जामुने बजारदेखि सल्यान सल्ली बजारका लागि छुटेको VE6P7757 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सिम्ता गाउँपालिका वडा नम्बर 6 राकमका 49 जयभद्रा साईको ज्यान गएको हो। साई पिठ्यूमा भारी बोकेर सडक पार गर्ने बेला तीव्र गतिमा हुइकिएको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय बाध्या पिपल राकमले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जाजरकोटको जुनीचाँदे गाउँपालिकामा केही दिनदेखि फैलिएको रुगाखोकी र भाइरल ज्वरोका कारण 2 ज्यान गएको छ भने केही बिरामी भएका छन्। श्वास प्रश्वासमा समस्यासँगै रुगाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका 2 मजकोटका धनसरानाथ र सत्रुप साहीको मृत्यु भएको स्वास्थ्य चौकी बडकुलेका इन्चार्ज हरिबहादुर सिंहले बताउनुभयो। सिंहले यो साता मात्रै ज्वरो र रुगाखोकीले जुनीचाँदे गाउँपालिकाका झण्डै 300 बिरामी भएको बताउनुभयो। स्थानीयमा रुगाखोकी लाग्ने, ज्वरो आउने बित्तिकै उपचारको लागि स्वास्थ्य संस्थामा उपचार गर्न नआउने र झारफुक गर्नतिर लाग्ने हुनाले झन् समस्या देखिएको स्वास्थ्य चौकीका इन्चार्ज सिंहको भनाइ छ। सबैभन्दा बढी वडा नम्बर 2 मचकोटमा बिरामी परेको सिंहले बताउनुभयो। जाजरकोटको जुनीचाँदेका साथै छेडागाडका सुवानाउली र टिकाचौरमा पनि रुगाखोकीका बिरामी बढेको स्थानीयले बताएका छन्। भाइरलको प्रकोप फैलिएको सूचना पाएपछि जिल्ला स्वास्थ्य कार्यालयले रोग पहिचानका लागि जिल्ला अस्पतालका महामारी फोकल पर्सन कृष्ण खत्रीको नेतृत्वमा प्रभावित क्षेत्रमा पठाएको जनाएको छ। जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले प्रभावित क्षेत्रमा थप उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डाक्टर पवन साक्यको नेतृत्वमा थप टोली पठाएको बताउनु भएको छ। प्रभावित क्षेत्रमा तत्काल औषधि अभाव हुन नदिन आवश्यक औषधि पनि पठाइएको उहाँको भनाइ छ।
यता अत्याधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय 15 दिनका लागि बन्द गरिएको छ। चिसोका कारण बाल बालिकालाई पठन पाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षक तुलराम खड्गाले बताउनुभयो। चिसोका कारण विद्यार्थीहरूमा निमोनिया, झाडा पखाला लगायतका समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको शिक्षक खड्गाले बताउनुभयो। बन्द भएका विद्यालय आगामी माघ 15 सञ्चालन हुने उहाँको भनाइ रहेको छ।
7 प्रदेशको राजधानी दिपायलमा कायम हुनुपर्ने माग गर्दै डोटीमा आम हडताल जारी रहेको छ। दिपायल, राजपुर, पिपल्ला, सिलगढी लगायतका स्थानमा हात हातमा थाल बजाउँदै डोटीली सडकमा उत्रिएका छन्। सङ्घर्ष समितिले आन्दोलनको 10 दिन हिजो थाल जुलुस निकालेको हो। आन्दोलनका संयोजक एवं डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र खड्काले सरकारले आफूहरूको थालको खाना अरूलाई बाँड्ने कुचेष्टा नगरोस् भनेर थाल बजाउँदै जुलुसमा निस्किएको बताउनुभयो। डोटीमा आन्दोलनकारीले यातायातका साथै बजार पसल, शिक्षण संस्था लगायत बन्द गराएका छन्।
सरकारले स्वास्थ्य संस्थाको स्तरअनुसार विभिन्न प्रकारका औषधि निःशुल्क रूपमा दिने व्यवस्था गरे पनि अधिकांश जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकीका रूपमा यस्ता औषधिहरूको अभाव हुने गरेको छ। यस्तै दरबन्दी अनुसारका चिकित्सक र अन्य स्वास्थ्यकर्मी नहुँदा पनि सेवा प्रभावित हुने गरेका छन्। यसै सन्दर्भमा हामीले सुर्खेत र जाजरकोटका विभिन्न स्थानीय तहमा केही सेवा गराईलाई स्वास्थ्य संस्थाहरूको सेवा प्रभावकारी बनाउन अब स्थानीय तहले के गर्नु पर्ला भनी सोधेका छौँ। सुनौ उनीहरूको भनाई आजको जनआवाजमा।
हामीलाई त सबभन्दा अब जानकारी नै बढी हुनुपर्छ है। जानकारी बिना त कुन कुन सेवा स्वास्थ्य चौकीमा पाइन्छ भन्ने थाहा त हुन्न। सबभन्दा जानकारी बढी हुनु पर्यो। अब जस्तै महिलाहरूको पाठ्यघर सम्बन्धीमा बच्चाहरूलाई अब विभिन्न किसिमका रोगहरू लागेका हुन्छन्। अब हामीलाई त थाहा हुन्न त्यति कुरा। अब स्वास्थ्य स्वयंसेविकाहरूलाई त अलिक बढी जानकारी हुन्छ। उहाँहरूले गाउँ गाउँमा गएर जनचेतना फैलाइदिएपछि
स्थानीय तहले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनको लागि सर्वप्रथम त विद्यालयमा स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ। त्यस्तै प्रत्येक वडामा उपस्वास्थ्य चौकीको व्यवस्था गरिनुपर्छ। त्यस्तै वातावरण सरसफाई सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्छ र महिला तथा प्रजनन स्वास्थ्य सम्बन्धी सुविधायुक्त अस्पतालको निर्माण गरिनुपर्छ। यति गरेमा लाग्छ मलाई स्थानीय तहले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सक्छ।
स्वास्थ्य चौकीमा पर्याप्त सेवा सुविधाको व्यवस्था मिलाउने, त्यसपछि स्वास्थ्य चौकीमा पानी तथा शौचालयको उचित व्यवस्था मिलाउने,
स्वास्थ्य सम्बन्धी जनचेतनाका कुराहरू, नियमित स्वास्थ्य चेक जाँचका कुराहरू लगायत जति पनि स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू हुन्छन् ती कार्यक्रमहरू स्थानीय तह, दूर दराज, गाउँ, बस्ती लेभलमा लिएर अलि उहाँहरूले यस्तो सचेतनामूलक कार्यक्रमहरू प्रभावकारी अगाडि बढाउन सक्नुभयो भने सायद केहीसम्म पनि यसको जनचेतना फैलाउन सकिन्छ भन्ने लाग्छ।
सदरमुकाम भन्दा पनि विशेष गाउँलाई चाहिँ यस क्षेत्रमा विशेष ध्यान दिनुपर्दछ। औषधि नहुने अनि त्यसरी भौतिक सुविधादेखि लिएर यहाँ खानेपानीको अभावले पनि यहाँ संवेदनिकाले हेरिदिनु पर्यो।
गाउँघरमा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम बनाउनु पर्यो।
भनेकै समयमा पर्याप्त औषधिको व्यवस्था गर्नु पर्ला। अपाङ्ग र अशक्तको लागि मैत्रीपूर्ण भौतिक संरचनाको निर्माण गर्नु पर्ला। बिरामीहरूको लागि यहाँ कुन कुन औषधिहरू पाइन्छ त्यसको बारेमा पनि जानकारी गराइदिनु पर्यो।
हामीसँग छिमेक सेरोफेरो र राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतको वीरेन्द्रनगर छ मुख्य बजारमा खुल्ला आकाशमुनि रात बिताउँदै आएका 9 बालकलाई सुधार संस्थामा लगियो। मोटरसाइकलको ठक्करबाट सुर्खेतको सिम्ता गाउँपालिका राकममा 1 मृत्यु लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सरकारले राष्ट्रिय सभा चुनावको मिति माघ 24 तोकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषदको आकस्मिक बैठकले राष्ट्रिय सभा सदस्य पदका लागि माघ 24 चुनाव गर्ने निर्णय गरेको हो। सत्ता हस्तान्तरणका लागि छिटो राष्ट्रिय सभा चुनावको मिति तोक्न वाम गठबन्धनले आग्रह गरिरहेका बेला सरकारले 1 बढीको समय राखेर चुनावको मिति घोषणा गरेको छ। महिला बालबालिका तथा समाज कल्याण मन्त्री अम्बिका बस्नेतले सत्य निरूपण तथा मेलमिलाप बेपत्ता मिलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप गरिएको बताउनु भएको छ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा अधिकांश राष्ट्रिय आयोजनाहरूको प्रगति नाजुक भएको पाइएको छ। राष्ट्रिय योजना आयोगले चालु आर्थिक वर्ष 74-75 पहिलो चौमासिकमा चारवटा राष्ट्रिय गौरवका आयोजनाले मात्र 80% भन्दा बढी प्रगति हासिल गरेको जनाएको छ। यो अवधिमा भेरी बबई डाइभर्सन बहुद्देशीय आयोजना र त्यसपछि बबई सिँचाइ आयोजना, माथिल्लो तामाकोसी जलविद्युत र रानी जमरा कुलरिया सिँचाइ आयोजना मात्र 80% भन्दा बढी काम गरेको आयोगको तथ्याङ्क रहेको छ। यस्तै पाँचवटा आयोजनाले अवधिमा 50-59% र 10 आयोजनाले 50% भन्दा कम प्रगति हासिल गरेका छन्। राष्ट्रिय गौरवका 21 आयोजनामध्ये 3 15% भन्दा कम र 4 प्रगति नै हुन नसकेको आयोगले जनाएको छ। नेपालमा पहिलो प्राथमिकतामा 1079 आयोजनामध्ये पहिलो 4 महिनामा 86 80% भन्दा बढी काम भएको जनाइएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचन परिणामलाई अकल्पनीय एवं निराशाजनक भन्दै हारको दोष नेपाली कङ्ग्रेसलाई दिएको छ। चुनावी समीक्षा गर्न बसेको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले चुनावी हारको 9 कारण अघि सार्दै राष्ट्रवादी तथा हिन्दू राष्ट्र पक्षधर शक्तिलाई कमजोर बनाउन राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले षड्यन्त्र गरेको र पार्टी फुटाएको आरोप पनि लगाएको छ। राप्रपाले लोकतान्त्रिक गठबन्धन प्रभावकारी हुन नसकेको र कङ्ग्रेसले सम्झौता अनुसार सिट नदिएको पनि आरोप लगाएको छ। उसले लिखित रूपमा भएको सम्झौता अनुरूप कङ्ग्रेसले राप्रपालाई प्रतिनिधि सभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानीय तहमा इमान्दारितापूर्वपूर्ण सहकार्य नहुनु पनि हारको कारण भएको दावी गरेको छ। प्रतिनिधि सभामा कङ्ग्रेसले राप्रपालाई 4 दिएको थियो भने प्रदेशमा पनि केही सिट दिएको थियो। राप्रपाले उम्मेद्वार कम उठाउनु, संविधान संशोधनको स्पष्ट अडान नसक्नु, साधन स्रोतको अभाव रहनु लगायतलाई पनि चुनावी हारको कारण मानेको छ। बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापाले आफूले चुनावी हारको जिम्मेवारी लिएर राजीनामा दिने कुनै योजना नरहेको बताउनु भएको छ।
बाँकेका किसानहरूले सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल युरिया नपाएको गुनासो गरेका छन्। उनीहरूले कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्ज र साल ट्रेनिङ किसानको माग अनुसार मल उपलब्ध गराउन नसकेको बताएका छन्। आवश्यक मल नपाउँदा गहुँ उत्पादन घट्न सक्ने किसानहरूको भनाइ छ। जिल्ला कृषि प्रसार अधिकृत धनबहादुर पुनले पनि समयमा कृषकले मल नपाउने हो भने उत्पादनमा असर पुग्ने बताउनुभयो। बाँकेमा 19,050 गहुँ खेती हुने गरेको छ। जिल्ला कृषि विकास कार्यालयको सिफारिसपछि कृषि सामग्री कम्पनी र साल ट्रेनिङले सहकारीलाई अनुदानमा मल उपलब्ध दिएपछि किसानले सहकारीबाटै मात्र अनुदानको मल पाउने गर्दछन्। सहकारीबाट अनुदानको युरिया मल 783 बोरा पाइने भए पनि बजारमा 1,600 तिर्नु परेको किसानहरूको भनाइ छ। कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयका प्रमुख नवल सिंह बोगटीले युरिया नआएकाले कृषकलाई समयमै मल दिन नसकेको भन्दै केन्द्रबाट नै खरिद प्रक्रिया ढिलो हुँदा माग बमोजिम मल ल्याउन नसकेको बताउनुभयो।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका 12 रोहिणी खोला नजिकै प्रगति नगरमा ट्रकले ठक्कर दिँदा एक स्कुलले बालकको मृत्यु भएको छ। पूर्वबाट पश्चिमका लागि छुटेको CE-1277 नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय बिजन राणाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ। यस्तै कोहलपुर 12 चप्परगौडीमा गाडीको ठक्करबाट एलकेजीमा अध्ययनरत कोहलपुर 2 बर्दहका समीर थारूको पनि मृत्यु भएको छ। विद्यार्थी ओसार प्रसारका लागि भाडामा प्रयोग गरिएको BE-1967 नम्बरको गाडी दुर्घटना हुँदा थारूको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसलाई फेरि सुन्नुहोला। यता प्युठानमा एक युवकलाई बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। सरुमा रानी गाउँपालिका 5 ब्रिङकोटका 20 मोहम्मद लाल खाम्चाले 54 बुबा रैसिंह खाम्चाको दाउराको चिरपटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ। चिरपटले हान्दा घाइते भएका रैसिंहको उपचारको क्रममा ज्यान गएको हो। ग्रायसी कुराकानी चलिरहेको बेला छोरा मोहनलालले 81 आमालाई कुटपिट गरेपछि छुटाउन गएका रैसिंहलाई मोहनलालले चिरपटले हानेको प्रहरीले जनाएको छ। मोहनलाललाई गाउँले पक्राउ गरी प्रहरीकोमा बुझाएको प्युठानका DSP राजेन्द्र पोखरेलले बताउनुभयो। हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो र राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकताका विषयमा आन्तरिक छलफल गर्ने जनाएका छन्। आन्तरिक छलफल गरेपछि आज दुई अध्यक्षबीच छलफल हुने नेताहरूले बताएका छन्। एमाले उपमहासचिव विष्णु पौडेलले दुवै दल आन्तरिक छलफलमा रहेको भन्दै आज दुई अध्यक्षबीच छलफल हुने बताउनुभयो। उहाँले पार्टी एकता र राजनीतिक वस्तुस्थितिबारे अन्तर्संवाद भइरहेको भन्दै एकतामा कुनै समस्या नरहेको दावी गर्नुभयो।
दाङको घोराही उपमहानगरपालिकाले 6 स्थानमा जलाधार संरक्षणका लागि ड्याम निर्माण गर्ने भएको छ। नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले नगरसभाबाट पारित जलाधार संरक्षण अन्तर्गत 6 ड्याम निर्माण गर्ने निर्णय गरेको छ। ड्याम निर्माणका लागि 2 करोड बजेट विनियोजन भएको छ। वडा नम्बर 5 तुई खोलामा 15 लाख, वडा नम्बर 12 सिस्नेरीमा 25 लाख, वडा नम्बर 13 ज्यामिरेमा 55 लाख, वडा नम्बर 17 ग्लुरियामा 40 लाख, ढिकपुरमा 45 लाख र वडा नम्बर 18 गिठेपानीमा 20 लाख गरी 2 करोड रुपियाँ खर्च गरेर जलाधार निर्माण गर्ने योजना रहेको छ।
नेपाल रेडक्रस उपशाखा वीरेन्द्रनगर 1 र 4 आयोजनामा वीरेन्द्रनगरको कुमाई चोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। रक्तदान कार्यक्रममा 9 व्यक्तिले रक्तदान गरेको जनाइएको छ। कार्यक्रममा वडा नम्बर 4 अध्यक्ष नीलकण्ठ खनालले वडामा रहेको अस्पतालको बिरामीलाई रगत अभाव नहोस् भन्ने उद्देश्यले गरिएको रक्तदान काम राम्रो भएको बताउनु भएको छ। रेडक्रस जिल्ला शाखा सभापति रामलाल आचार्यले रगतदान जीवनदान भएकाले यो महान कार्यमा सहभागी हुने सबैलाई जिल्ला शाखाको तर्फबाट धन्यवाद दिनुभएको छ। उपशाखा क्षेत्रीय हस्पिटलको नजिक भएको हुँदा बिरामीहरू विभिन्न कारण रगतको अभावले छटपटिनु पर्ने अवस्था हुन नदिन यस्ता सामाजिक कामलाई निरन्तरता दिने उहाँले बताउनुभयो। रेडक्रस उपशाखा भैरव स्थानका सभापति कृष्ण गौतमको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।
हिमोफुलिया सोसाइटी नेपाल मध्य तथा सुदूरपश्चिमाञ्चल सोसाइटी शाखा बाँकेको अध्यक्षमा फेरि यज्ञप्रसाद ढकाल निर्वाचित हुनुभएको छ। 9 कार्यसमितिको उपाध्यक्षमा जयश्री पुन, सचिवमा भूमिश्वर वर्मा, कोषाध्यक्षमा लालसिंह विक रहनुभएको छ। यस्तै सदस्यहरूमा सुभाष श्रेष्ठ, सीता डिसी, सुबोध ठाकुर, सूर्यबहादुर गुरुङ र रामबहादुर दहित रहनुभएको छ।
भेरी खबरमा अब लागौँ एउटा विदेशको खबरतिर। अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सबै खाले सैन्य सहयोग रोक्ने घोषणा गरेको छ। आतंकवादी क्रियाकलाप रोक्न नसकेको आरोप लगाउँदै अमेरिकाले पाकिस्तानलाई सहयोग रोक्ने घोषणा गरेको हो। पाकिस्तानले हकवानी नेटवर्क र अफगान तालिबान विरुद्ध कारवाही नगर्दासम्म सैन्य सहयोग निलम्बित गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। यसै हप्ता मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले झुटो बोलिरहेको र आतंकवादीलाई आश्रय दिइरहेको भन्दै आक्रोश जनाउनु भएको थियो।
भेरी खबरको अन्तिममा अब लागौँ खेल खबरतिर। आयोजक सुदूरपश्चिम 11 स्पोर्ट्स क्लबले निजी क्षेत्रको सर्वाधिक धनराशिको सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलमा विजय सुरुवात गरेको छ। धनगढी रङ्गशालामा उद्घाटन खेलमा आयोजक टोलीले काठमाडौँको ए डिभिजन क्लब च्यासल युथ क्लबलाई पेनाल्टी सुटआउटमा 5-4 गोल अन्तरले हराएको हो। माघ 1 आयोजना हुने प्रतियोगिताको विजेताले 11,11,111 उपविजेताले 5,55,555 रुपियाँ पुरस्कार पाउनेछन्। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट 1 खेलाडीलाई मोटरसाइकल र विभिन्न विधाका उत्कृष्टहरूलाई 15,15,000 रुपियाँ प्रदान गरिने भएको छ। झन्डै 3,500 दर्शक क्षमताका 2 प्याराफिट रहेको रङ्गशालामा पहिलोपटक अस्थायी प्याराफिट निर्माण गरिएको आयोजक सुदूरपश्चिम 11 स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालले बताउनु भएको छ। आज प्रतियोगितामा विभागीय टोली एफएफ क्लब र सहारा क्लब बीचमा प्रतिस्पर्धा हुने भएको छ।
आगामी फागुनमा नेपाल भलिबल सङ्घको आयोजनामा 4 राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता हुने भएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन 13-19 गतिसम्म प्रतियोगिता सञ्चालन गरिने सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्माले बताउनुभयो। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने महिला तथा पुरुष टोलीले 1,50,000, दोस्रो हुनेले 1,00,000 तथा तेस्रो हुनेले 60,000 पुरस्कार पाउनेछन्। प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनै 15,000 रुपियाँ पाउनेछन्।
र 16 राष्ट्रिय महिला फुटबल अन्तर्गत हिजो भएका खेलमा सशस्त्र प्रहरीको एपिएफ र सुदूरपश्चिम विजय भएका छन्। एपिएफले अर्को विभागीय टोली आर्मीलाई 1-0 गोल अन्तरले हराउँदै समूह विजेता बनेको छ भने आर्मी उपविजेता बनेको हो। समूह बीमा रहेका एपिएफ र आर्मी दुवै यसअघि नै सुपर लिगका लागि छनौट भइसकेका छन्। यस्तै अर्को खेलमा सुदूरपश्चिमले मध्यपश्चिमलाई 2-0 पराजित गर्यो। समूह एमा रहेको सुदूरपश्चिम यसअघि नै सुपर लिगमा पुगिसकेको छ। यस्तै यो समूहबाट पनि नेपाल प्रहरी पनि सुपर लिगमा पुगिसकेको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतको वीरेन्द्रनगर छ मुख्य बजारमा खुल्ला आकाशमुनि रात बिताउँदै आएका 9 बालकलाई सुधार संस्थामा लगियो। रुगाखोकी र भाइरल ज्वरोका कारण जाजरकोटमा 2 ज्यान गयो।
अनुदानमा उपलब्ध गराउने रासायनिक मल युरिया नपाएको बाँकेका किसानहरूको गुनासो।
राष्ट्रिय सभा चुनाव माघ 24 गते गर्ने सरकारको निर्णय। सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको म्याद 1 थप।
र निजी क्षेत्रको सर्वाधिक धनराशिको सुदूरपश्चिम खप्तट गोल्ड कप फुटबलमा आयोजक टोलीको विजय सुरुवात। आज सहारा र एपीएफ भिड्ने। हौस् त तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट राजेन्द्र र मधुबन बिदा हुन्छौँ। नमस्ते।